نحمد و نصلی علی رسول الکریم. ہم سورہ کاف کا مطالعہ کر رہے ہیں, اس کی 35 آیات مکمل ہو چکی ہیں, اب ہم 36 نمبر آیت سے شروع کریں گے. بسم اللہ الرحمن الرحیم. وَكَمْ أَهْلَكْنَا قَبْلَهُمْ مِنْ قَرْنٍ هُمْ أَشَدُّ مِنْهُمْ بَطْشًا فَنَكَّبُوا فِي الْبِلَادِ هَلْ مِنْ مَحِيصٍ. کتنی ہی ان سے پہلے سنگتیں ایسی ہیں جن کو ہم نے ہلاک کر دیا. یعنی یہ قریش سے جو مخاطب ہیں اس وقت اس قرآن کے, ان سے پہلے بہت سی قومیں گزر چکی ہیں, بہت سے رسولوں کی امتیں گزر چکی ہیں کہ جو اگر ایمان نہیں لائیں, یعنی وہ رسول جن بستیوں میں آئے ان بستیوں والے اگر ایمان نہیں لائے تو اللہ تعالیٰ فرماتے ہیں کہ ہم نے ان کو ہلاک کر دیا. ہم اشد منہم بطشن, وہ لوگ ان قریش سے زیادہ گرفت والے تھے, طاقت والے تھے, زیادہ ترقی یافتہ تھے, گویا کہ ان کے پاس قوت زیادہ تھی, حربی قوت, جنگی قوت زیادہ تھی, زیادہ بہادر قومیں تھیں وہ, لیکن ہم نے انہیں ہلاک کر دیا. ان کا بہادر ہونا یا ان کا ایک ترقی یافتہ ہونا ان کے کام نہیں آیا. فنکبو فی البلاد, تو وہ علاقوں میں تتر بتر ہو گئے, یعنی وہ قومیں بکھر گئیں اور بالآخر مارے گئے. حل من محیص, تتر بتر اس لیے ہوئے کہ کیا کہیں کوئی پناہ کی جگہ ہے, اس علاقے میں تو عذاب آ گیا, اس یہاں سے بھاگ جائیں. تو انہوں نے اپنی طرف سے بھاگنے کی کوشش کی لیکن مارے گئے, پناہ کی کوئی جگہ ان کو نہیں ملی. ان کا جرم کیا تھا؟ ان کا جرم یہ تھا کہ انہوں نے اپنے رسولوں کی تکذیب کی تھی, جھٹلا دیا تھا, خدا کا جو پیغام تھا ان کی طرف اسے نہیں ماننا, خدا کے آگے سرکشی اختیار کی. خدا کے آگے سرکشی جو ہے یہ ناقابل معافی جرم ہے. ان فی ذلک لذکرا لمن کان لہ قلب او القى السمع وهو شہید. ان فی ذلک, بے شک اس واقعے میں یا اس طرح کے واقعات میں, لا ذکر یاد دہانی ہے کہ جو پرانی امتوں کے ساتھ, پرانی قوموں کے ساتھ واقعات ہوئے ہیں, ان کے رسولوں کے انکار کے اور پھر قوموں کی ہلاکت کے واقعات ہوئے ہیں, اس میں یاد دہانی ہے ان لوگوں کے لیے جو پیچھے مڑ کر تاریخ میں یہ دیکھتے ہیں کہ یہاں فلاں قوم آباد تھی, قوم عاد تھی, یہ اس کی اجڑی ہوئی علاقہ ہے, یہاں قوم سمود تھی, یہ اس کی اجڑی ہوئی بستیاں ہیں. یعنی وہ تو پہاڑوں میں گھر بناتے تھے تو وہ گھر خالی ڈھنڈار پڑے ہیں, اور وہ جو پہاڑ بھی ہیں وہ بھی زلزلے سے دراڑیں پڑی ہوئی ہیں. یعنی صاف نظر آتا ہے پہاڑ جو ہے کہ ایک زلزلہ آیا جس سے پہاڑ کے اندر دراڑ پڑ گئی, پہاڑ کا جو تھا نا ایک جمود جامد ہونا وہ ٹوٹ گیا, جیسے پہاڑ پر کوئی بڑی آفت آئی. اور پہاڑ ایسا تو نہیں ہوا کہ بالکل ہی ٹکڑے ٹکڑے ہو گیا, لیکن جیسے دو یا چار ٹکڑوں میں وہ تقسیم ہو گیا, اپنی جگہ پر کریک آ گیا ان کے اندر, بڑے بڑے کریک. تو یہ معاملات ہوئے, ان معاملات میں یاد دہانی. ان بستیوں سے جب یہ قریش گزرتے تھے تو انہیں پتہ تھا, یعنی ان کے لیے کوئی اجنبی بات نہیں تھی کہ یہ اس پر فلاں نبی تھا اور فلاں قوم اس نے نبی کا انکار کیا, اس رسول کا انکار کیا, ان پر عذاب ہے, یہ ان کی اجڑی ہوئی بستیاں ہیں جہاں اب کوئی آباد نہیں, وہاں کوئی درندے, کوئی لومڑیاں, کوئی اس طرح کے اور جنگلی جانور اگر پھر رہے ہوں تو پھر رہے ہوں, سانپ بچھو یہ ہوں تو ہوں, لیکن انسان نامی کوئی چیز وہاں آباد نہیں. کبھی یہ بڑی بارونق بستیاں ہوتی تھیں. تو فرمایا اس میں یاد دہانی ہے, اور یہ بھی بتا دیا کس کے لیے یاد دہانی ہے. لمن کان لہو قلبن, اس کے لیے جس کا دل ہو. قلبن کا معنی تو دل ہوتا ہے, جس کا دل ہو مراد یہ ہے کہ جس کا دل رجوع لانے والا ہو, بات سننے والا ہو, توجہ کرنے والا ہو, غور کرنے والا ہو. ہمارا جو اکثر بات سنتے ہیں بات نصیحت کی ہوتی ہے لیکن ہم پر وہ ہم اس سے اثر نہیں لیتے, تو اس کی وجہ یہی ہے کہ یہ قلب کا معاملہ جو ہے نا یہ نہیں ہمارے یہاں موجود ہوتا, یعنی جب ہم نصیحت نہیں لیتے. لیکن اگر ہم پورے دل کی توجہ سے سنیں اور اس کا اثر دل پر لیں کہ ہاں یہ بات تو بڑی اہم ہے, اہم بات کو اہم ماننے. ایک یہ ہے کہ یہ تو نصیحتیں کرتے ہی رہتے ہیں, ان کی باتوں میں کون دھیان دے, یعنی دھیان ہی نہیں دیا, پھر نہیں یاد دہانی فائدہ مند ہوتی. आगे फरमाए औ अलका समा, या कान लगा कर सुने, तवज्जो से सुने कि ये क्या कह रहे हैं, नसीहत करने वाला क्या कह रहा है, या ये रसूल क्या कह रहा है, इसके क्या पैगाम हैं, या इन बस्तियों के वाक़यात हमें क्या बता रहे हैं। अगर पुराने यानी तारीख भी तो हमें याद दहानी कराती है ना, जिस तरह कोई ज़िंदा आदमी ज़िंदा रसूल नबी याद दहानी कराता है, इसी तरह तारीख के औराक में भी उन कौमों के दास्तानें जो मौजूद हैं वो हमें याद दहानी कराती हैं। फरमाया कि जिस बंदे के लिए तवज्जो करने वाला दिल हो या वो कान लगाकर सुनने वाला, कान लगाकर वो सुनेगा तभी कि जब वो नसीहत कबूल करना चाहता है। नसीहत कबूल करना खुश नसीबी होती है, नसीहत को अहमियत देना खुश नसीबी होती है। अगर ये देखा जाए ना कि कोई इंसान किसी दूसरे की क्या खिदमत कर सकता है बड़ी से बड़ी, तो वो दो चीज़ें हैं, या तो उसे वो दुआ देगा कि भाई अल्लाह तेरा भला करे, अल्लाह तुम्हारे हक में खैर करे, और या फिर ये है कि उसकी गलती उसे बताएगा और उसे नसीहत करेगा कि नहीं ये गलती ना करो, उस पर तनकीद करेगा, उसे समझाएगा कि ये देखो ये तुम्हारा रवैया तुम्हारे लिए नुकसानदेह है। ये दुआ और तनकीद दो सबसे बड़ी चीज़ें हैं जो इंसान किसी को दे सकता है। दौलत इसके मुकाबले में कोई हैसियत नहीं रखती, इसी तरह दुनिया की बादशाही कोई हैसियत नहीं रखती इस दुआ से के मुकाबले में, और इस नसीहत यानी कि जो तनकीद की शक्ल में आती है कि हमारी गलती निकाल के हमें सही रास्ते के बताया जाता है। ये बड़ी खुशनसीबी है कि जो कान लगा कर सुनने वाला हो कि अच्छा आप क्या कह रहे हैं, फिर गौर करें कि ये तो ये बात तो इनकी ठीक है, ये बात गलत तो नहीं कर रहे, यूँ नहीं कि कान लगा के क्या सुनना, उधर से बात आई और पलट दी कि ये तो आप हमेशा से करते आए हैं, ये गलती मुझ में थोड़ी है, ये तो सारे लोग करते हैं। यानी गोया कि बंदे ने ना वो बात अपने दिल की तरफ जाने ही नहीं दी, कान से सुनी और मुंह से निकाल दी फौरन जवाब उसका। इस तरह नसीहत हासिल नहीं होती। फरमाया अव्वल का समा बहुव शहीद, यानी कि वो मौजूद हो, बंदा कान लगाया और बंदा वहाँ हाजिर हो, शहीद का मतलब गवाह होता है ना कि वहाँ पर मौजूद हो और तवज्जो करे, तवज्जो करके सुनेगा। तो अगर एक बंदे गैर हाजिर है ना, कई दफ़ा देख उस्ताद देखता है क्लास में लोग बैठे हुए हैं और पता चल जाता है कि भाई उस बंदे की आंखों से पता चल जाता है ये बंदा क्लास में नहीं है, तो उसे कहता है कि नहीं तुम कहाँ बैठे हुए हो, कहाँ गए हुए हो, तुम क्लास में मौजूद नहीं हो। तो यही यहाँ पर बताया गया कि कान भी लगाए हैं, ये नहीं ज़बानी कान से सुन रहे जी बड़े ध्यान से सुन रहे, लेकिन जहन में कोई और चीज़ है, बंद तवज्जो कहीं और, ऐसा नहीं, तवज्जो भी हो, कान लगा के सुन भी रहा हो, तो उसके लिए, या जिसके पास कबूल करने वाला दिल हो उसके लिए ये याद दहानी है। क्या चीज़ याद दहानी है कि ये जो पुराने कौमों के वाक़यात हैं कि उन्होंने रसूलों का इनकार किया, उनकी तकदीब की, तो फिर उनको अल्लाह ने हलाक कर दिया। और ये कोई एक कौम नहीं कि अल्लाह ने एक कौम को हलाक कर दिया था, कौम नूह को या कौम समूद को, नहीं, पै दर पै कौमें हलाक की गई, शिर्क इख्तियार करते थे, अल्लाह ने रसूल भेजा, उन्होंने शिर्क को नहीं छोड़ा, वो तौहीद पर नहीं आए, रसूल की बात नहीं मानी, तो अल्लाह ताला ने फिर उनको हलाक कर दिया और ख़त्म कर दिया। ये 38 आयतें यहाँ पर आके 37 आयतें मुकम्मल हो जाती हैं, तो ये हम यहाँ पर स्टॉप करते हैं, इंशाल्लाह बाकी नेक्स्ट टाइम देखेंगे।
अच्छा सर, मेरा इसमें एक क्वेश्चन है, जैसा कि आपने फरमाया कि ज़िक्रा कहा गया उम्मे साबिका के जो वाक़यात हैं अल्लाह ताला ने नाज़िल किए, उनके जो उनके लिए सज़ाएँ जो मुकर्रर की हैं, तो जैसा कि मकसद तो वाज़ेह है अल्लाह ताला का ज़िक्रा क्या इससे कोई हुक्म का भी इस बात करना कोई मकसद है या कोई और इसमें कोई हिकमत
नहीं? हुक्म तो होता है ना कानून के मानों में, शरीयत के मानों में, वो यहाँ शरीयत और कानून वो नहीं बयान हुआ, लेकिन अल्लाह की सुन्नत बयान हुई है, जिसे सुनन इलाही कहते हैं ना, कि अल्लाह ताला की तरफ से रसूल आए और कौमों ने इनकार किया, जब इनकार किया तो वो फिर तबाह बर्बाद कर दी गई। ये अल्लाह ताला का तरीका रहा है कि वो अपने रसूलों को जब मबूस करता है तो वो अदालत बनकर आते हैं और कौम का फैसला कर जाते हैं कि ये कौम ये ज़िंदगी की हकदार है या नहीं है। अगर वो मान लेती है तो उसे अल्लाह ज़िंदगी की मोहलत मजीद देते हैं नेक काम करने के लिए, और अगर नहीं मानती तो फिर उसे तबाह बर्बाद कर देते हैं।
यानी सर अल्टीमेटली हम कह सकते हैं कि इनका मकसद इताअत-ए-रसूल है?
جی بالکل، اطاعت رسول اور حق کو قبول کرنا، توحید کو منوانا ہے نا، یہ آیتیں اصل میں توحید کی طرف توجہ دلا رہی ہیں، شرک کو چھوڑو، توحید کو قبول کرو، جیسا کہ یہ رسول کہہ رہا ہے. رسولوں کی دعوت تھی توحید کی دعوت تھی کہ ایک خدا کو مانو، کیونکہ ایک خدا کو جب آدمی مان لیتا ہے نا تو پھر انسان پورا سدھر جاتا ہے. یعنی ایسا نہیں کہ توحید تو مان لی ہم نے لیکن ابھی نمازیں باقی ہیں، جی نمازیں نہیں پڑھتا بندہ، نیک کام نہیں کرتا، بے منی کرتا، نہیں یہ نہیں ہو سکتا. جو توحید کو سچے دل سے ماننے والا ہے نا، توحید کو سچے دل سے ماننے کا مطلب یہ ہے کہ میرا خدا ایک ہے اور میں اس کا پجاری ہوں. پجاری جو ہے نا وہ اپنے معبود کے والے سے غلطی نہیں کرتا. غلطی کرے گا تو توبہ کرے گا فوراً.
تمام احکامات کی پابندی کرنا،
یہ آٹومیٹکلی ہوگا. کیونکہ دیکھیں جو دولت کا پجاری ہوتا ہے نا وہ دولت کو ہاتھ سے نہیں جانے دیتا، دولت سے چمٹا رہتا ہے. پجاری کا مطلب یہ ہے معبود سے چمٹا رہنا، اس کی عبادت میں لگے رہنا. تو یہ جو عبادت کا لفظ ہے نا اس کا معنی پوجا ہے، اور پھر اطاعت کا مقام آئے تو اطاعت بھی، یعنی کہ اصل چیز پوجا ہے، اور اس پوجا کے ساتھ اگر کوئی خدا حکم دے کہ تم نے فلاں معاملے میں ایسے کرنا ہے، یعنی سود تم نے نہیں لینا تو ٹھیک ہے سود نہیں لینا، ٹھیک ہے نا، یہ حکم ماننا ہے. اسی طرح اور احکام بھی ہیں تو وہ احکام بھی مانے جاتے ہیں، لیکن اصل میں پوجا پارٹ ہے خدا کی کہ جو کی جاتی ہے. تو انسان جس کی پوجا کرتا ہے نا اس کے خلاف پھر اس کی سوچ بھی نہیں ہوتی. اور اگر فرض کیجیے کوئی بندہ کہتے ہیں میرے ذہن میں خیالات آتے ہیں، وسوسے آتے ہیں، تو یہ انسانی کمزوری ہے. اس کے اندر ایمان موجود ہے لیکن وہ اس پر اپنے ایمان میں آگے بڑھتے ہوئے قابو پا لے گا اس پر. اور یہ کوئی ایسی چیز بھی نہیں ہے کہ جو ایمان کے خلاف قرار پائے، یعنی باطل خیالات کا دماغ میں آنا، اس حد تک تو کوئی مسئلہ نہیں ہے. ان کو اپنانا مسئلہ ہے، وہ غلط بات ہوگی.
سر اس میں ہم کہہ سکتے ہیں کہ اللہ تعالیٰ کا مقصد ان کی اصلاح ہے، قریش مکہ کی یا جو بھی اللہ تعالیٰ
رسول جب بھی آتے ہیں
تو ان کو سزا دینا مقصد نہیں
ہے. نہیں بالکل صحیح بات ہے کہ ان کو سزا، تو خدا سزائیں دینے والا خدا نہیں ہے. ہمارا خدا ایسا نہیں ہے کہ وہ عذاب نازل کرتا ہے. وہ مطلب ہے جیسے سنگ دل اور ظالم بادشاہ جو ہیں وہ کرتے تھے، جیسے روم کے بادشاہوں کے والے سے آتے ہیں نا کہ وہ مختلف غلاموں کے کرتے تھے اس طرح کے مظاہرے، آنکھوں پہ پٹی باندھ کے، اور انہیں کہتے تھے کہ بھئی یہ تلوار نیزہ پکڑ لو اور یہ شیر آ رہا ہے تمہاری طرف اور اس کو نہیں نظر آئے گا، تو اب جب شیر آئے تو تم نے اس کو نیزہ مارنا ہے، جدھر سے اس کی آواز آئے دیکھ نہیں سکو گے. تو پھر وہ شیر کبھی ادھر سے ملا ہو رہا ہے، کبھی ادھر سے ہو رہا ہے، کوئی بھیڑیا چھوڑ دیا، کچھ چھوڑ دیا، تو اس طرح تماشا ساری قوم بیٹھ کے دیکھ رہی ہے. خدا کا معاملہ یہ بالکل ہی نہیں ہے. خدا کہتا ہے میں اپنے بندوں پر ذرہ بھر ظلم نہیں کرتا، میں تو انہیں کہتا ہوں کہ یہ جو آزمائش ہے یہ دنیا کی، اس کے اندر اپنے آپ کو ثابت کرو کہ ہم اچھے لوگ ہیں، ہم صالحین ہیں، ہم نیکی کو پر قائم رہنے والے ہیں، چاہے حالات نیکی کے خلاف ہوں تب بھی نیکی پر قائم رہنے والے ہیں. وآخر دعوانا الحمد للہ رب العالمین.